بسم الله الرحمن الرحيم. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله، صلوات الله وسلامه على سيدنا محمد وعلى آله وصحبه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يسألونك عن الروح، قل الروح من أمر ربي، وقال الله سبحانه وتعالى: ومن كل شيء خلقنا زوجين لعلكم تذكرون، ففروا إلى الله إني لكم منه نذير مبين. پیارے بھائی اور دوستو، اللہ جل جلالہ ورحمان والو خود فرما رہے ہیں کہ میں نے ہر مخلوق کا جوڑا بنایا ہے، آسمان زمین کا جوڑا، سردی گرمی کا جوڑا، زندگی موت کا جوڑا، مالداری غربت کا جوڑا، بیماری تندرستی کا جوڑا، ہر چیز کا جوڑا. ایسے خود آدمی کی اپنی ذات میں دو چیزیں، اس کے اندر بھی جوڑا بنایا. ایک ہمارا یہ اپنا ظاہری جسم، اور ایک اس کے اندر روح. سر کے بالوں کی جڑوں میں بھی روح، ناخن میں بھی، سر سے لے کر پیر تک روح، اور اصل معاملہ روح ہی کے ہاتھ ہے. اصل معاملہ جو ہے وہ روح کا ہی ہے. اطمینان ہوتا ہے تو روح کو، بے چینی پریشانی ہوتی ہے تو بھی روح پر. جیسے اللہ نے ان دونوں کا جوڑا بنایا ہے، دونوں کے بننے اور بگڑنے کے اسباب بھی بنائے ہیں. یہ ہمارا جسم ہے. بچپن میں تو جب پیدا ہوئے تھے تو ہمیں پتہ بھی نہیں تھا، آنکھیں، کان، ہاتھ، پیر. پھر جیسے جیسے وقت بڑھتا گیا، ایسے ہی اس جسم کے لیے ساری کائنات، اور کائنات میں جتنی چیزیں ہیں، کھانے پینے پہننے اڑنے، اس سب کا تعلق آدمی کے جسم سے ہے. شاندار قسم کا کھانا کھائے تو بھی جسم تک، اور بھوکا رہے تو بھی جسم کو، آرام کے گدوں پر آرام کرے تو بھی جسم کو، پلنگوں پر، بنگلوں میں رہے، کوٹھیوں میں رہے، اس اعلیٰ قسم کی چیزیں استعمال کرے تو یہ سب جسم. اور ایک ہے اصل روح، اور معاملہ جتنا ہے وہ سارا روح کے ساتھ ہے. دنیا سے جاتے وقت بھی یہ جسم تو مٹی سے بنا ہے، ایک دن مٹی ہو جائے گا، جسم ختم. یہ آنکھیں، یہ کان، یہ ہاتھ، یہ پیر، یہ جتنا موٹا تگڑا تندرست والا جسم ہو، ایک دن مٹی ہو جائے گا. لیکن روح کے ساتھ کا معاملہ، سکرات میں بھی معاملہ جو ہوگا وہ روح کے ساتھ، قبر کے سوالوں کا جواب بھی، قیامت کے میدان میں بھی، حشر میں بھی، اور اخیر میں جو اللہ کا فیصلہ ہوگا، جس کو حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ قسم ہے اس ذات کی جس کے قبضے میں میری جان ہے، کہ مرنے کے بعد آدمی کے لیے دو سے کوئی تیسری جگہ نہیں ہے, یا جنت ہے یا دوزخ ہے. تو وہ بھی وہاں بھی جنتیوں کو بھی جسم دیا جائے گا, جہنمیوں کو بھی جسم دیا جائے گا. وہ جسم جو دیا جائے گا وہ روح کے اعتبار سے, جن کی روحیں نورانی ہوں گی, پاکیزہ ہوں گی, صاف ستھری ہوں گی, ان کو جو جسم دیا جائے گا وہ بھی نورانی اور پاک صاف جسم دیا جائے گا. اللہ نہ کرے جس کو جسم, جس کو جہنم میں جسم دیا جائے گا, کہ جہنمیوں کی تو ایک ایک دوڑ اور پہل کے برابر ہے. جنتی بھی پیئیں گے اور ایسا پیئیں گے کہ کبھی پیاس نہ لگے, جہنمیوں کو بھی پیاس لگے گی. ان کو پیاس کے وقت میں کھولتا ہوا گرم پانی, کہ جب منہ کے قریب لے جائیں گے تو نیچے کا ہونٹ ناک تک اور اوپر کا ہونٹ آدھے سر تک. پیاس کی شدت کی وجہ سے جب پیئیں گے تو آتے کٹ کر, آتے کٹ کر بہانے کے عرصے سے باہر آ جائیں گے. پھر وہ ایک دو دن کی بات نہیں ہوگی, وہ پیاس بڑھتی ہی رہے گی, وہ پریشانی بڑھتی ہی رہے گی. اس لیے کہ آخرت جو ہے وہ ہمیشہ ہمیشہ کی ہے, وہ وقتی دنیا جو ہے تو وقتی ہے. یہاں کی راحت, یہاں کی تکلیف, یہاں کا سکھ, یہاں کا دکھ, یہاں کی جوانی, یہاں کا بڑھاپا, وہاں تو جوانی بھی جو ملے گی وہ کبھی بڑھاپے سے نہیں بدلے گی, ہمیشہ جوان رہے گا. اسی لیے اس انسان کو جس اللہ پاک نے پیدا کیا ہے, اپنی قدرت سے پیدا کیا, نہ ماں کو پتا تھا نہ باپ کو پتا تھا کہ پیٹ میں آنکھیں بن رہی ہے کہ کان بن رہے, ہاتھ بن رہے کہ پیر بن رہے. چالیس چالیس دن میں تک تبدیلی ہوتی ہے اور چار مہینے میں پورا جسم جب مکمل ہو جاتا ہے تو اللہ کی طرف سے فرشتہ روح لے کر آتا ہے. تو روح جو ہے وہ خود پاک اللہ کے پاس سے آئی. جس اللہ کے پاس سے یہ روح آتی ہے وہ بھی پاک, اللہ پاک, روح پاک, اور جو فرشتہ لے کر آتا ہے وہ بھی پاک. اسی لیے اس کے بھی تقاضے ہیں, جیسے جسم کے تقاضے ہوتے ہیں, بھوک لگتی ہے, پیاس لگتی ہے, سردی لگتی ہے, گرمی لگتی ہے, نیند آتی ہے, اور یہ سارے جسم کے تقاضے ہیں. ایسے روح کے تقاضے کہ روح اللہ پاک کی طرف سے آئی. قرآن نے کہا ہے یسألونک عن الروح, پیارے پیغمبر صلی اللہ علیہ وسلم لوگ آپ سے روح کے بارے میں پوچھتے ہیں, تو آپ کہہ دیجیے کہ روح اللہ کے امر سے, اللہ کے حکم سے. اس لیے جسم کی غذا تو یہ ساری کائنات, جن زمینوں سے جو پیداوار, کیسی سبزیاں, کیسا گیہوں, کیسا چاول, کتنے اخروٹ, بادام, چلگوزے, انگور, جتنی چیزیں ہیں وہ سب جسم کی غذا ہے. اس میں تو اسی راستے سے آیا, روح آئی ہے اللہ پاک کے پاس سے, تو روح پاک ہی چیزوں کو چاہتی ہے. اس لیے قرآن بہرم کیا کہتے ہیں, قرآن پاک کہتے ہیں نا, کلام پاک قرآن کو کہتے ہیں. کہ اس روح, یہ جسم جس طرح کائنات کی طرف, یہ لے لوں, یہ کھا لوں, یہ پہن لوں, یہاں چلا جاؤں, یہ اوڑھ لوں, یہ بنا لوں, دنیا کی چیزوں کی طرف جسم کھینچتا ہے. اس طرح روح کیونکہ اللہ کے امر سے ہے, اس لیے روح اللہ کے عوامر کی طرف. اب ساری زندگی کھیتی کرتا ہو, دکانداری کرتا ہو, مالدار ہو, غریب ہو, جوان ہو, بوڑھا ہو, مرد ہو, عورت ہو, چوبیس گھنٹے ہر آدمی کے اندر, جیسے یہ بڑے بڑے کشتیوں کے دنگل ہوتے ہیں نا, پہلوان کشتی ڈالتے ہیں, ہر ایسے ہر آدمی کے جسم میں ہر وقت صبح سے شام تک کھاتے پیتے کماتے خرچ کرتے شادی بیاہ غم خوشی جتنے حالات ہر حال میں ان دو پہلوانوں میں کشتی ہوتی ہے, کشتی ہوتی رہتی ہے. روح کھینچتی ہے اللہ کے حکموں کی طرف, جسم کھینچتا ہے چیزوں کی طرف. آپ سب جانتے ہو کہ دو پہلوانوں میں جب کشتی ہوتی ہے تو جو طاقتور ہوتا ہے, جو پہلوان ہوتا ہے, وہ دوسرے کو دبا دیتا ہے, ہرا دیتا ہے. تو ان دو پہلوانوں میں ایک جیتتا ہے اور ایک ہارتا ہے. ایسے خود ہماری زندگی میں صبح سے شام تک یہ دو پہلوان ہیں کہ روح تو ہر قدم پر اس وقت میرا اللہ کا حکم کیا ہے, روح یہ چاہتی ہے. اور جتنا حکم اس کو, جیسے جسم کو جتنی اچھی غذا ملتی ہے, جتنا اچھا کھانا پینا ملتا ہے تو جسم بڑھتا ہے. پہلے بچہ تھا, دودھ پیتا تھا, اب بسکٹ کھانے لگا, اس کے بعد پھر جوان ہوا تو پسند پسند کے کھانے کھانے لگا. لیکن اتنی بات کہ ہر آدمی کے جسم کی لمبائی چوڑائی اور موٹاپن اس کی ایک حد ہے, آگے نہیں بڑھ سکتا. اگر کبھی وزن زیادہ ہو جاتا ہے یا لمبائی میں آدمی کا قد لمبا ہو گیا تو پھر کمر ٹیڑھی ہو جاتی ہے نہیں. جسم کی ترقی کی ایک حد ہے, اس کے بعد ختم ہے, آخر میں مٹی ہے. اس روح کی ترقی کی کوئی حد ہی نہیں ہے. اللہ اتنا کہا, یہ اللہ سیدھا روح تک گیا. اللہ کا کلمہ, ایک ہم نے اللہ کا بول بولا, سبحان اللہ یہ روح کی غذا ہے, الحمدللہ اللہ روح کی غذا ہے, لا الہ الا اللہ روح کی غذا ہے, محمد الرسول اللہ, الف لام میم, ذالک الکتاب لا ریب فیہ, جتنے حکم ہیں روح ہر وقت حکموں کی طرف. اس لیے کہ عربی میں ایک کہاوت ہے, الجنس یمیل الی الجنس, کبوتر با کبوتر, باز با باز, کہ جس کی جو جنس ہوتی ہے وہ اس جنس کے ساتھ, کبوتر کبوتروں کے ساتھ رہتا ہے, باز باز کے ساتھ, کوے کووں کے ساتھ, ہے نہیں. تو ایسے ہی روح اللہ کا حکم, قرآن کریم اللہ کے سارے حکموں کا مجموعہ, ایمان, عبادت, اخلاق, عادات, رہن سہن, کمانا, خرچ کرنا, پھر اللہ کا حق, اس کی کتاب کا حق, اس کے نبی کا حق, پورے دین کا حق, پھر انسانوں میں ماں باپ کا حق, بھائی بہنوں کا حق, بیوی بچوں کا حق, پڑوسیوں کا حق, یہاں تک کہ حضور پاک صلی اللہ علیہ وسلم کی برکت سے اور آپ کے طفیل جو دین ہم کو ملا ہے, اس دین میں تو جانور تک کا حق بتایا. ایک مرتبہ حضور اکرم صلی اللہ علیہ وسلم تشریف لے جا رہے تھے تو ایک اونٹنی نے شکایت کی کہ کام مجھ سے بہت زیادہ لیتا ہے اور چارہ مجھے پورا نہیں دیتا. حضور نے پوچھا, بھائی کس کی ہے اٹھنی؟ ایک صحابی سامنے سے آئے, جی یہ میری ہے. بھائی یہ تیری اٹھنی شکایت کر رہی ہے, تو کام تو زیادہ لیتا ہے اور خوراک اس کو اس کی پوری نہیں دیتا. جس راستے پر ہم چلتے ہیں اس راستے کا بھی حق بتایا. اسی لیے آپ نے فضائل اعمال میں, فضائل ذکر میں سنا ہوگا, پڑھا ہوگا کہ جس زمین پر اللہ کا کوئی بندہ ذکر کرتا ہوا جاتا ہے, تیسرا کلمہ پڑھتا ہے, چوتھا کلمہ پڑھتا ہے, حافظ قرآن ہے, قرآن پڑھتا ہوا جا رہا ہے, مسنون دعائیں ہیں, وہ دعائیں پڑھتا ہوا یاد کرتا ہوا جاتا ہے, تو اس کے پڑوس کی جو زمین ہے اس پر یہ زمین فخر کرتی ہے, تیرے پر تو جیسے چلتے ہوں گے, میرے پر تو یہ قرآن پڑھنے والا جا رہا ہے. یہ زمین کا ٹکڑا بھی اس ٹکڑے پر فخر کرتا ہے. تو اللہ پاک نے ہم کو محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے طفیل بہت مبارک برکتوں والا رحمتوں والا عزتوں سے بھرا ہوا اور دنیا اور آخرت کی مکمل کامیابی والا دین دیا ہے. اس لیے حضرت اکرم صلی اللہ علیہ وسلم نے ایک مرتبہ فرمایا کہ تمہیں یوں ہی چھوڑ کے نہیں جا رہا ہوں. حضور امت سے رخصت ہو رہے تھے. جب کوئی آدمی مرتا ہے تو پیچھے بچے نواسے پوترے لڑکے لڑکیاں چھوڑتے ہیں نا, تو اب اس مرنے والے نے اگر پیچھے والوں کے لیے رہنے کا مکان, کھانے کمانے کے لیے روزگار اور کچھ جائیداد, کچھ زمینیں مکان پیسہ چھوڑے تو وہ اس کو لیتے ہیں. حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہماری پوری جماعت نبیوں اور پیغمبروں کی, سارے نبی سارے پیغمبر, کہ ہماری نبیوں کی جماعت پیچھے والوں کے لیے زمینیں جائیدادیں پیسہ ڈھیلا چھوڑ کے نہیں جائے. ہم تو جو چیز اللہ کے یہاں سے لے کر آتے ہیں وہ اپنی امت کو دیتے ہیں. اسی لیے آپ نے ایک موقع پر فرمایا ترکت فیکم امرین, تمہارے درمیان دو بہت عظیم چیزیں چھوڑ کر جا رہا ہوں, تمہیں اس کا وارث بنا کر جا رہا ہوں. ان تمسک تم بہیما لن تضلوا ابدا, اگر تم نے یہ طے کر لیا کہ یہ دو چیزیں جو اللہ کے نبی نے ہمیں میراث میں دی ہے اسے کسی قیمت پر اس سے غفلت نہیں برتنی ہے, اس کی حفاظت بھی کرنی ہے, اس کی چاہت بھی, اس کی حفاظت بھی, اس میں ترقی بھی, اور ذرا برابر اس کا نقصان برداشت نہیں. تو حضور نے پھر گارنٹی دی جو دو چیزیں تمہارے درمیان چھوڑ کے جا رہا ہوں, کتاب اللہ و سنت رسولی اور کما پالا ایشور, ایک ہاتھ میں تمہارے قرآن دے کے جا رہا ہوں اور یہ قرآن آنکھوں سے متعلق جو قرآن ہے وہ آنکھوں میں آئے. کہا ہے نا قرآن نے قل للمؤمنین یغضوا ابصارہم, کہ پیارے نبی ایمان والوں کو بتا دو کہ اپنی نگاہوں کی حفاظت کریں, غیر محرم کو جن چیزوں کے دیکھنے کو اللہ نے حرام کہا اس کو نہ دیکھیں. اس کی وجہ ہے جب آدمی دیکھنے کی چیزیں دیکھتا ہے اور نہ دیکھنے کی چیزوں سے بچتا ہے تو اس کے آنکھ کی روح کو نورانیت ملتی ہے, پاکی ملتی ہے, پھر اس کی نظریں پاک ہوتی ہے. ایسے ہی کان, ایسے ہی زبان, کہ اس کی زبان میں نورانیت, اس کی زبان میں مٹھاس, اس کی زبان میں پاکی, جتنا قرآن والی چیزوں کو یہ لیتا ہے. اسی لیے کہ اب یہ قرآن زندگی میں کیسے آ گیا, جیسے کھانا بہت شاندار ہے لیکن صرف پلیٹ میں رکھا ہے, تھال میں رکھا ہے, بہت مزے کا ہے, لیکن وہ تو کھانے سے پیٹ میں جائے گا نا, یا خالی دیکھنے سے, خالی دیکھنے سے پیٹ بھر جائے گا, چاہے کتنا اچھا کھانا ہے. ایسے ہم کہتے ہیں قرآن بہت اچھا, اللہ کا کلام سر پہ رکھ لیا, آنکھوں میں لگا لیا, منہ سے چوم لیا, تو قرآن کا حلال, قرآن کا حرام, قرآن کا جائز ناجائز, جتنا قرآن لکھا ہے وہ سب آ گیا زندگی میں. کہ نہیں کہ وہ پلیٹ کا کھانا تو لقمہ بنا کر منہ تک لے جانا پڑے گا اور پھر اس کو چبانا پڑے گا, اچھا پھر اس سے, کہ جب آدمی اچھا کھانا کھاتا ہے لقمے کو چباتا ہے تو اندر جاتا ہے, پھر اس کا خون بنتا ہے, اس خون سے آدمی کا جسم तगड़ा और सवाना होता है उसकी सजा बनती है। क्योंकि ऐसे ही कुरान करीम जो है ये अल्लाह के हुक्मों का मजमा है। तुम्हें क्या करना है क्या नहीं करना है, जबानों से क्या बोलो क्या न बोलो, कानों से क्या सुनो क्या न सुनो, आंखों से क्या देखो क्या न देखो, कैसा है हमारा दिया, तुम्हें हमने तुम्हें जान भी दी है, माल भी दिया है, समझबूझ भी दिए है। ये अपनी समझबूझ कहाँ लगाओ कहाँ न लगाओ, माल कहाँ खर्च करो कहाँ खर्च न करो, है नहीं? खुशी की मनाने की कितनी हद है, ये सारी चीजें पूरी शरीयत में सुन्नत में दी है, जो कुरान का खुलासा है, है नहीं? तो रूह की जिंस तो है कुरान, और जिस्म की जिंस जो है ये कायनात और उसके सारे सामान। फिर ये कायनात तो एक दिन ये भी खत्म हो जाएगी। एक आदमी के पास जितनी दुनिया है इससे 10 गुना दुनिया एक आदमी के पास हो, दौलतें हुकूमतें फर्नीचर और दुनिया भर के सारे सामान एक ही आदमी के पास, और एक नहीं 10 दुनिया के बराबर हो, तो भी एक दिन ये दुनिया खत्म हो जाएगी। ये चांद, ये सूरज, ये आसमान, ये जमीन, ये पहाड़, ये समंदर, ये हीरे, ये मोती, ये सोना, ये चांदी, ये पेट्रोल, सब एक दिन खत्म हो जाएगा। लेकिन कुरान, ये कुरान अल्लाह का कलाम है, जैसे अल्लाह हमेशा से है और हमेशा के लिए उसके यहां, इसीलिए कहा ना ला इलाहा इल्लल्लाह, जो आदमी 25 मरतबा दिन में ये इस्तिग़फ़ार करता है, अस्तग़फिरुल्लाहल्लज़ी ला इलाहा इल्लल्लाहुर रहमानुर रहीम अल्हय्युल क़य्यूम अल्लज़ी ला यमूत व अतूबु इलैह अल्लाहुम्मग़फिरली, कि जो इन कलिमात के साथ जो इस्तिग़फ़ार पढ़ता है उसके यहाँ इस इस्तिग़फ़ार की बरकत बताई कि उसके यहाँ कभी अचानक का हादसा उसके आने होगा, उसके पड़ोस वालों की भी हिफाजत हो जाए। तो कुरान तो जैसे अल्लाह की रात हमेशा से हमेशा, उसके यहाँ तो हय्युल क़य्यूम अल-जिन्न वल-इंसु यमूतून, तमाम जिन तमाम इंसान मर जाएंगे, अल्लाह हय्युल क़य्यूम है, वो हमेशा, उसका कलाम हमेशा, उसके कलाम की बरकतें रहमतें नेमतें और मग़फ़िरतें, उसके कलाम में जितने वादे हैं वो सब हक हैं, जितने वादे हैं वो सब हक। क्यों बढ़ती ही रहेंगी, यहां तक के अगर किसी आदमी ने सिर्फ अपने जिस्म के तकाजों को पूरा करना, शानदार कपड़े, शानदार मकान, शानदार खाने, शानदार ओहदा और कुर्सी, वो एक दिन खत्म हो जाएगा। लेकिन जिसने रूह के तकाजों को पूरा करना अपनी जिंदगी में सामने रखा, भाई इसलिए कि एक आपने फजाइल में सुना होगा कि बंदा जब कोई गुनाह करता है तो रूह पर काला नुक्ता लग जाता है दिल पर। अरे सुना नहीं सुना, जानते हो ना, अगर तौबा कर लेता है इस्तेफार करता है तो वो धुल जाता है, और अगर दूसरा गुनाह करता है तो और इसे पर और वो काला होते 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 पूरा दिल काला हो जाता है। जैसे अंधेरे में कोई चीज नजर नहीं आती, सॉरी बिल्कुल अंधेरा घुप, आदमी को अपना हाथ भी नहीं दिखाई देता, जब दिल अंधे हो जाते हैं। इसीलिए कुरान ने कहा है ला तअमल अबसार वलाकिन तअमल कुलूब अल्लती फिस सुदूर, ये आंखों का अंधा होना अंधापन नहीं है, दिल जब अंधे हो जाते हैं, जैसे आंखों से चीजों का नफा नुकसान दिखता है, रस्सी है उसके बराबर में इतना ही लंबा सांप है, तो चेहरे की आंखों से दिखता है कि भाई ये तो रस्सी है काम आएगी, लेकिन अंधा आदमी बजाय रस्से के उसके लिए तो दोनों चीजें बराबर है। बजाय रस्सी पर हाथ डाले के सांप पर हाथ डाला तो सांप तो डसेगा, जहर चढ़ेगा, है नहीं? कि जैसे चेहरे की आंखों से यह ऊंचा है नीचा है, कीचड़ है कांटे हैं, सामने से साइकिल आ रही है उधर से गाड़ी आ रही है, आंखों से दिखता है ना। लेकिन जिसको आंखें न हो उसको न खड्डा नजर आता है न दीवार नजर आती है, कभी दीवार से टकराता है कभी खंभे से टकराता है। इसीलिए जब दिल अंधे हो जाते हैं तो औलाद माँ बाप से टकराती है, बीवी शोहर से टकराती है, गरीब अमीरों और मालदारों से टकराते हैं, व्यापारी दुकानदार ग्राहक से और ग्राहक दुकानदार से टक्करें होती है, आपस में लड़ाइयां होती है, यहाँ तक के छोटी हुकूमत वाले बड़ी हुकूमत वालों से आपस में कुर्बान जाए कुर्बान जाए। हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम ने वो प्यारा दीन दिया और बहुत प्यार के साथ मदीने में रहने वाले अंसार थे ना, पहले तो वो भी बहुत लड़ते थे इस्लाम से पहले और हज़रत अकरम सल्लल्लाहु अलैहि वसल्लम की विरासत से पहले बहुत लड़ते थे। बहादुर वो समझा जाता था जो सामने वाले को मारकर खोपड़ी में खून भर कर पिए। लेकिन जब हज़रत पाक सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, अब अल्लाह पाक ने अंसार मदीना को याद दिलाया, वज़कुरू निअमतल्लाहि अलैकुम, ओ मदीने वालों अल्लाह की नामत को याद करो, तुम तो आपस में एक दूसरे के जानलेवा दुश्मन थे, कुंतुम अअदाअन, लेकिन अब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो कुरान लेकर आए और कुरान वाले हुक्म तुम्हारी जिंदगी में आए तो तुम्हारे दिल कैसे मिल गए, अल्लाह बैन कुलूबिकुम फअसबहतुम बिनिअमतिहि इख्वाना, दिलों में जोड़ पैदा हो गया और आपस में भाई भाई हो गए। ये रूह की गिज़ा है, कुरान का नुस्खा यही है। तो मैंने अर्ज किया कि हरेक के अंदर हर वक्त ये दो पहलवान रूह और जिस्म दोनों पहलवानों की कुश्ती होती है। जो ताकतवर होता है वो कमजोर को दबा देता है। अब अगर आदमी ने सिर्फ अपने जिस्म के तकाजों को पूरा करना ही जिंदगी का मकसद बना लिया, ये दुनिया इसकी जमीनें इसके मकानात इसकी गाड़ियां इसकी दौलत इसकी हुकूमत और इसी के लिए थक रहा है पच रहा है, तो ये जिस्म भी एक दिन बढ़ते बढ़ते एक जगह जाके रुक जाएगा और उतनी ही उसकी रूह काली होती जाएगी, रूह में बदबू पैदा होगी। इसीलिए एक हदीस में अजीब बात है, हर वक्त आदमी के साथ 10 फरिश्ते होते हैं, एक फरिश्ता मुंह के करीब होता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इज़ा कज़ब अल अब्द तबाअद मिन्हु अल मलक मीलन मिन्नत ने मा जा अभी और कमा कल आयुष। जब कोई बंदा या बंदी वो ताजिर हो डॉक्टर हो जवान हो पढ़ा लिखा हो अनपढ़ हो मर्द हो औरत हो, जब भी आदमी झूठ बोलता है तो उस झूठ के अंदर एक बदबू है, उस बदबू की वजह से मुंह का लगा हुआ फरिश्ता एक मील दूर भाग जाता है। आप कहोगे कि हमको तो महसूस ही नहीं होता, तो समझने के लिए मैं मिसाल दूं, ये म्युनिसिपलिटी की गाड़ियां चलती है ना, भाई तुम तो सब फरिश्ते हो, न हूं कहते हो न हां कहते हो। अरे म्युनिसिपलिटी की गाड़ियां फिरती है मोहल्लों से गलियों से गंदा उठाती है नहीं उठाती है, और सारी गाड़ी ले जाकर के गंदगी की जगह में डालती है ना, तो उस गाड़ी में वो जो म्युनिसिपलिटी की गाड़ी मैला उठा कर जाती है, कितना कितना बदबूदार है नहीं? एक साथी जा रहा है, उस साथी ने नाक पकड़ ली, दूसरे साथी ने कहा कि भले क्या बात हुई, क्या बात है, अरे तुझे पता नहीं देखता नहीं ये सड़क जा रहा है गू का, ये पाखानों का, जितने जानवर जितने इंसान उन सब का पाखाना इस ट्रक में जा रहा है, मेरा तो सर और मेरी तो नाक सड़ रही, भाई तुझे मुझे तो महसूस होती नहीं, क्योंकि इस आदमी की नाक बंद है, इसीलिए कुवत शामा कहते ना सूंघने की कुवत, कि मेरी तो नाक बंद है, तो इस नाक वाले के लिए इतने में एक आदमी आया तो शानदार खुशबू लगाकर, तो ये दूसरा वाह 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 वाह, अरे भाई मुझे तो बताया ये इतर कहां से लाया, ये कितने का मिला, तो दूसरा पूछता है क्या है, तो ये कहता है कि अच्छा तुझे न खुशबू का पता न बदबू का पता, तू अपनी नाक का इलाज करा, इसलिए कि नाक से तो आदमी सूंघता है, अब तुझे तो ये कोई आयत न खुशबू न बदबू, क्योंकि जब आदमी झूठ बोलता है तो उसके अंदर से बदबू होती है, वो फरिश्तों को बदबू से नफरत है, तो उतनी बदबू होती है कि एक मील दूर तक भाग जाता है, इसीलिए कहते हैं जब आदमी रूह को उसकी पूरी गिजा देता है, रूह की गिजा कुरान, रूह की गिजा अल्लाह का जिक्र, रूह की गिजा अल्लाह के हुक्मों की पाबंदी, जैसे नमाज रूह की गिजा है, जकात रूह की गिजा है, तस्बीह रूह की गिजा है, कुरान की तिलावत रूह की गिजा है, यतीम बच्चे के सर पर शफ़क़त का हाथ फेरना रूह की गिजा है, भूखे को खिलाना प्यासे को पिलाना, कोई रास्ता भटक गया उसको रास्ता बताना, ये सारी चीजें रूह की गिजा है, इससे रूह में नूरानियत आती है, तो जैसे नाक का इलाज होता है और फिर नाक खुलती है तो उसको बदबू और खुशबू में तमीज होती है, ऐसे ही जब आदमी अपनी रूह का ख्याल रखता है, मेरी रूह काली न पड़ जाए, इसलिए तो वो तो मरते वक्त भी फरिश्ता रूह ही लेने आएगा, है नहीं, कब्र में भी ये जिस्म मट्टी हो जाएगा, फिर जो मामला होगा ये कब्र जन्नत की क्यारी या जहन्नम का घड़ा, उसी के एतबार से रूह के साथ मामला होगा, हशर के मैदान में फिर जन्नत दोजख में जो जिस्म दिया जाएगा, इसलिए मेरे भाइयों मैंने अर्ज किया कि हर वक्त हमारे अंदर दो पहलवान हैं, हम खुद घर में बीवी बच्चे अम्मा अब्बा भाई बहने है नहीं? इन सब के साथ हम रहते हैं तो शोक भी हमारी रूह और हमारा जिस्म, जिस्म तो सोचता है कि सारे भाइयों का मैं अकेला ले लूं, जिस्म गंदगियों से बना है, गंदे हवालों की तरह खींचता है, और इसीलिए जब ये होता है तो फिर अल्लाह की तरफ से फैसले कैसे आते हैं, एक कौम थी कौम सबा, कुरान में पूरी सूरत है सूरह सबा, उनके पास बड़े बागात सारे 300 मील तक फैले हुए और बागात फलों से लदे हुए हर वक्त, जब तक वो जिंदा रहा बाग वाला उसने बहुत अच्छा किया था, भाई अल्लाह का दिया हुआ है हम भी खा रहे हैं तो इसमें से कुछ साल में इतना हमें गरीबों को यतीमों को विधवाओं को उनके घरों को भेजना चाहिए, तो उसके बाप बाग वाले ने उसका हिस्सा कर लिया था, उसका हो गया इंतकाल। अब तीन बेटे, बड़ा बड़े ने कहा कि है अब्बा तो बेवकूफ थे, बाप तो हमारा है, दौलत तो हमारी है, खबरदार इस साल से किसी के घर कोई चीज नहीं जाएगी और किसी को अपने बाप के करीब नहीं आने देंगे। बीच वाला भाई समझदार था, बीच वाले ने कहा भाई अब्बा भला काम करते थे, अच्छा काम करते थे, जब किसी ऐसे गरीब का बच्चा जिसने कभी अंगूर का नाम नहीं सुना, तुम्हारे बाप का अंगूर जब उस गरीब के घर जाएगा और उसका बेटा खाएगा, उसकी माँ खाएगी, तो क्या दिल से दुआएं निकलेंगी? बड़े ने कहा तुम्हें वही है? बिल्कुल नहीं, मैं बड़ा हूं, अब इस घर में वो होगा जो मैं चाहूंगा। बहुत समझाया, बड़ा मानने को तैयार नहीं, बाग बिल्कुल तैयार हो गया, बाग उतारना था फल लाने थे। बड़े ने कहा कि कल को जाएंगे और अंधेरे में जाएंगे, किसी को हवा नहीं लगने देंगे और सारा बाग का फल उतार के ले आएंगे। भाई मान जा, जैसे कहते हैं ना, भाई मान जाओ, अल्लाह का दीन सीखो, अल्लाह को राजी करो, अल्लाह के नबी के आंखों की ठंडक नमाज में है, उसकी पाबंदी करो, है नहीं? कि अल्लाह ने इतना मुबारक दीन हमें मुसलमान के घर पैदा किया, हमारा रब रब्बुल आलमीन, हमारे नबी रहमतुल आलमीन, कुरान पाक। मैं कह रहा था ना कि हजरत ने फरमाया कि मैं तुम्हें यूं ही छोड़ के नहीं जा रहा हूँ, दो अजीम ताकतें तुम्हारे दरमियान छोड़ के जा रहा हूँ, एक हाथ में कुरान और दूसरे हाथ में ये कुरान जिंदगियों में अमली तौर पर कैसे आवे? कमा रहे हैं, लखपति करोड़पति हैं, लेकिन लखपति कहता है इस माल से मुताल्लिक अल्लाह का हुक्म क्या है, इसमें कितनी ज़कात फर्ज है, इस माल वाले पर हज कैसे फर्ज है, कि ये सारा कर। इसीलिए अल्लाह पाक ने कहा कि दुनिया तो तुम्हारे लिए है, लेकिन इस दुनिया से अपनी आखिरत बनाओ। जैसे कारून के पास बहुत खजाने थे, अब कारून से क्या कहा था, वब तगफी माता कल्लाहुद्दार आखिरत, जो कुछ अल्लाह ने तुझे दिया है इससे आखिरत बना ले, इसलिए कि आखिरत में जो जिस्म होंगे और आखिरत में वो जन्नत के जो पोशाक होंगे, जन्नत के जो खाने होंगे, वो तो रूहों की नूरानियत और पाकी के अतिबार से होंगे। लेकिन जैसे अंधे को कुछ नहीं दिखता, जब आदमी आखिरत को भूल जाता है, जैसे मरदा ही नहीं है, रोज नए नए प्रोग्राम, रोज नई नई स्कीमें, रोज नई नई चीजें, ये लेना है वो करना है, ये लेना है वो करना है, अमल खराब कर रहा है और चीजों के पीछे भाग रहा है। और इसलिए एक मौके पर तो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ तक फरमाया है, अल कई सुमंदान नक्श वहमे जिलवा बाद मौत, तुम्हारे में इंसानों में सबसे अच्छा आदमी वो है, सबसे अच्छा आदमी वो है जो अपनी ख्वाहिशात पर काबू पाए, कि नहीं भी ख्वाहिश तो बहुत होती है नफ्स की, शैतान की, और नफ्स भी उछलता रहता, लेकिन नहीं अल्लाह नाराज हो जाएंगे, कि बहुत समझदार है जो अपनी ख्वाहिशात पर काबू पाए और मरने के बाद की जिंदगी में काम आने वाले अमल करे। आगे फरमाया वल आजिज, बहुत नादान है, बहुत नादान है, बहुत नासमझ है जो अपनी ख्वाहिशात के पीछे, जैसे जानवर भागता है ना, जानवर को कुछ पता नहीं, उसके लिए कोई शरीयत ही नहीं है, उसके लिए कोई हलाल हराम ही नहीं है, उसके लिए जन्नत दोज़ख का कोई मसला ही नहीं है, तो जानवर तो मादा के पेट से पैदा हुआ, वहां से लेके मरते दम तक जो उसके जी में आया। इसीलिए कुरान ने ऐसे इंसानों को कहा है उलाइका कल अनआम, अल्लाह को जानते हैं, न अमलों के नफे नुकसान को जानते हैं, न आखिरत को जानते हैं, न मरने के बाद दोबारा और हिसाब किताब, नहीं जो मन में आई। कुरान कहता है तो चौपाए हैं, जानवर हैं, बल्कि जानवर से भी बदतर हैं, कि कम से कम जानवर भी अपने बांधने छोड़ने वाले को पहचानता है। इसीलिए सूरह वलआदियात में सबक पढ़ाया, वलआदियात व बहनफल मोहरियात कल मुगला दुश्मन, ये कल के इन्नल इंसान लरब्बिही लकनूद, ये आदम का बेटा, ये इंसान या तो अशरफुल मखलूकात कहलाता है या अल्लाह का खलीफा है, रहमतुल आलमीन का उम्मती है। करता क्या है? सबसे ज्यादा अल्लाह की नियामतों की नाकदरी। ये सर से पैर तक के आधा किसने लिए है? कितनी बड़ी नियामत है, आंख में जरा सी कोई चीज, अच्छा आदमी कोई भी अब जाता है दिखना बंद हो जाता है, 32 दांतों में से एक दांत जरा हिल जाए उसमें दर्द हो जाए, चलते हुए ठोकर लगे नाखून उखड़ जाए तो पहलवान आदमी ढेर हो जाता है नहीं। ये कितनी बड़ी नियामतें हैं, लेकिन ये अल्लाह की दी हुई नियामतों को, आंखों को, कानों को, जबान को, हाथों पैरों को, दिमाग की सोच को ख्वाहिशात में लगा रहा है, और आखिरत ये फिगर अपने आंख के देखने का भी हिसाब देना पड़ेगा। इसीलिए हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने तो कब्र में जितने सवाल होंगे वो भी बता दिए, और क़यामत में अल्लाह पाक जिसको पूछेंगे वो भी बता दिए, और दुनिया में जो तुम पर हालात आते हैं, कभी बहुत अच्छे खुशगवार हालात, कारोबारी बहुत अच्छा चलता है, बच्चों की शादियां भी, लड़कियों की शादियां भी, रहने का मकान भी, और तंदुरुस्ती भी, और सब सब हट्टे कट्टे, कभी ये भी देते हैं, और कभी कि अच्छा खासा चलता हुआ कारोबार बिल्कुल ठप हो गया, घर में भी बाप बेटों में, मियां बीवी में, पड़ोस में, भाइयों में, कि ये इन दोनों को ये बता दिया कि जब अल्लाह पाक तुम्हें अच्छे हालात दे, वाहन ले अमरिल मुमिन, हजरत सल्लल्लाहु अलैहि वसल्लम ने वाह वाह कहा है, वाहन ले अमरिल मुमिन इन असाबत सर्रा अशकर व इन असाबत दर्रा अशबर। अल्लाह के नबी फरमा रहे हैं वाह 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 वाह, जो अल्लाह को अल्लाह मानता है, जो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह का नबी बरहक मानता है, जो कुरान को अल्लाह का कलाम और अल्लाह की किताब मानता है, और जिसका ये यकीन है कि मरना है, खुदा को मुंह दिखाना है, अपने हर किए का जवाब देना है, उसके लिए तो बड़ी वाह वाह है। काहे कि जब उसके हालात अच्छे होते हैं, घर के भी, बच्चों के, रिश्तेदारी के, खाने कमाने के, और जिस्म रूह के, तो ये शुक्र गुजार होता है। इन असाबत सर्रा अशकर, नियामतों की शुक्र गुजारी करता है। वही असाबत, और अगर अल्लाह की तरफ से हालात ऐसे आए, कारोबार भी, बीवी बच्चे भी, घर के हालात भी, तो कहता था यूं समझता है कि भाई ये सब कुछ जो है ये अल्लाह की तरफ से है, मुझे तो वो करना है जो इस हाल में। इसीलिए पूरी शरीयत मुतहरा में हर कदम पर शरीयत का हुक्म है। बीमार हो तो बीमारी के हुक्म अलग हैं, तंदुरुस्ती के हुक्म अलग है, माल है तो माल के हुक्म अलग हैं, गुर्बत और गरीबी के हुक्म अलग हैं, हालात और अहकाम। इसलिए मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह अजीब बात फरमाया करते थे, मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाते थे, हम हालात के बंदे नहीं हैं, हम हालात के बंदे नहीं हैं, हम तो अहकाम के बंदे हैं। हम हाल देखकर मुतासिर नहीं होंगे, ہم تو جس وقت جس حال میں ہیں اس حال میں یہ معلوم کریں گے حکم کیا ہے، طریقہ نبی کا کیا ہے. بیمار ہیں کہ حکم کیا ہے، کہ نماز تو فرض ہے، کہ کھڑے تو نہیں ہو سکتے، کہ نبی نے طریقہ بتایا ہے بیٹھ کے پڑھو، بیٹھ بھی نہیں سکتے کہ لیٹ کے پڑھو، اشارے سے پڑھو. حکم طریقہ، حکم طریقہ، یہ اس پر اللہ کے نبی صلی اللہ علیہ وسلم نے واہ واہ کری. حالات آتے ہیں جیسے روز روزانہ اندھیرا بھی ہوتا ہے، اجالا بھی ہوتا ہے، کون کرتا ہے، کون کرتا ہے؟ یورج لے نہار یورج نہارا کھلے، دن کو رات سے رات، رات کو دن سے کون بدلتا ہے؟ اندھیرے کو اجالے سے، ہمارے بچپن کو جوانی سے کس نے بدلا، اور جوانی کو بڑھاپے سے کس نے بدلا، اور کون بدلتا ہے، اور زندگی کو موت سے کون بدلے گا؟ اسی لیے کہا کہ دیندار بننے کے لیے سب سے پہلے ہمارے پورے دین کی بنیاد ایمان، لا الہ الا اللہ، لا الہ الا اللہ محمد الرسول اللہ. کوئی کچھ نہیں، کسی کے ہاتھ میں نہ فائدہ نقصان، عزت نہ ذلت، بنانی نہ بگاڑنی، موت نہ حیات، الا اللہ، ایک اکیلی ذات اللہ کی. کہ یہ بات دل کی گہرائی میں اتر جائے. دولت بھی ہے، پیسہ بھی ہے، اسی لیے چیزوں کی تاثیر اللہ بدلتے بھی ہیں. حضرت موسیٰ علیہ السلام سے پوچھا تھا نا، وما تلک بیمینک یا موسیٰ، موسیٰ تمہارے سیدھے ہاتھ میں کیا ہے؟ تو انہوں نے جو جواب دیا وہ دیا اپنے دیکھنے کے اعتبار سے، کیونکہ آنکھوں سے دیکھ رہے تھے. قال ہی عصای، یہ تو میرا ڈنڈا ہے، اتوکل علیہا وحش بها علی غنمی ولی فیها مآرب اخرى. جواب دے رہے ہیں، اللہ پاک سیدھے ہاتھ میں میرے ڈنڈا ہے، میرا ہے، ایک لگاتا ہوں جانوروں کے لیے پتے، بکروں کو چراوا ہے نا، ان کا چارہ، اور بہت سارے کام اس ڈنڈے میں. اچھا، اب اللہ کا تعارف کراتا، ہم کو پہچانو. القها یا موسیٰ، موسیٰ اس ڈنڈے کو پھینکو. ڈنڈے کو پھینکا، فإذا هي حية تسعى، ایک دوڑتا بھاگتا پھپھوڑے مارتا ہوا آتا. اب کیا حکم دیا؟ خذها ولا تخف سنعيدها سيرتها الاولى. ڈنڈا تھا تو ہاتھ میں ہوتا تھا، ٹیک لگتا تھا، اس ڈنڈے کو پٹخوایا، ڈلوا دیا، سانپ بنا. اب سانپ کے اللہ کہہ رہے پکڑ لو، ڈرنا مت، ہم کو پہچانو، ہماری قدرت کو سمجھو. ہم ڈنڈے کو سانپ بھی بنا سکتے ہیں، سانپ کو ڈنڈا بھی بنا سکتے ہیں، تمہیں تو ہمارے حکموں والی زندگی جینا. یہ حضرت یہ جتنے قصے ہیں واقعات ہیں قرآن میں، یہ کہانیاں نہیں ہیں، یہ اللہ کے احکامات ہیں، اور یہ ہر آدمی کی روح کی غذا ہے. اسی سے روحوں میں نورانیت، روحانیت، پاکی، صفائی، یعنی اور پھر ایسی نورانی روحان روح والا گھر میں بھی، سماج میں بھی، ماں باپ اور بھائی بھی، بچوں کے ساتھ بھی، ہر ایک کے ساتھ یہ اپنی نورانی زندگی جی رہا ہے. خود ہا والا تخف، اس کو پکڑ لو. اب یہ جو حکم، اسی لیے ہم کہتے ہیں کہ روح کی اصل غذا تو ہے اللہ کے حکم کو پورا کرنا، لیکن نفس، خواہشات، نا 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 نا، اسی لیے ہم کہتے ہیں एक तो है आंखों देखी के अतिबार से चलना, यहाँ से मुझे इज्जत मिलेगी, यहाँ से मेरा काम बन जाएगा, यहाँ से मेरी मुश्किल हल हो जाएगी, ये तो तुम्हारी अपनी आंखों देखी है। अल्लाह का गैबी निजाम, खुद अल्लाह नजर नहीं आते, उनका गैबी निजाम नजर नहीं आता, लेकिन याद रखना ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب غیب پر ایمان۔ ایک مرتبہ ایک اسکول میں لڑکوں کو پڑھا رہے تھے تو ماسٹر کچھ ایسا ہی تھا، اس نے کہا کہ بھئی اگر اللہ پاک ہوتے تو نظر آتے، وہ ہے ہی نہیں، وہ دہلیہ تھا کمیونسٹ۔ لیکن یہ جو گھروں میں تعلیم کو کہتے ہیں نا، روزانہ اپنے گھروں میں فضائل اعمال، فضائل صفات، اور اپنے بچوں، نواسوں، پوتروں، بیوی، بہن سب کو لے کر، یہ تو جب اس نے ماسٹر نے یہ کہا تو ایک لڑکا کھڑا ہوا، ڈاکٹر صاحب آپ، ماسٹر صاحب آپ کہہ رہے ہیں کہ جو چیز ہوتی ہے وہ نظر آتی ہے، نہیں ہوتی ہے تو نظر نہیں ہوتی آتی ہے، آپ یہ کہہ رہے ہیں تو آپ کے عقل تو نظر نہیں آ رہی، آپ تو بے وقوف ہیں۔ ماسٹر نے کہا یہ کوئی تبلیغ والا نظر آتا ہے، کسی تبلیغ والے کا بیٹا ہے، وہی سارے اسکول میں۔ ہمارے لیے سچ جتنی باتوں کی خبر دی ہے اللہ نے، اس کے پیارے پیغمبر صلی اللہ علیہ وسلم نے، آمنت باللہ وملائکتہ، کسی کو فرشتہ نظر آتا ہے؟ وکتبہ ورسلہ، ہم نے تو ہمارے آقا کو بھی نہیں دیکھا، حضرت موسیٰ علیہ السلام، حضرت زکریا علیہ السلام، حضرت عیسیٰ علیہ السلام، کتنے نبی پیغمبر۔ آمنت باللہ وملائکتہ وکتبہ ورسلہ والیوم الآخر والقدر خیرہ وشرہ من اللہ تعالی والبعث بعد الموت۔ عجیب بات ہوئی، یوں کہتے جب آدمی کا ایمان تقدیر پر ہو جائے تو اللہ نے یہ مقدر کیا تھا، اللہ کی طرف سے وہ لکھا ہوا ہے، اور جو اللہ نے لکھا اس کو کوئی بدل نہیں سکتا۔ ایک مرتبہ چار عرب نوجوان اپنے ماں باپ کو لے کر حرم شریف جا رہے تھے کہ طواف کریں، نماز پڑھیں، دعائیں مانگیں۔ تو ماں بھی تھی، ابا بھی تھے، دونوں کو انہوں نے حرم شریف میں چھوڑا اور یوں کہا کہ آپ طواف، نماز جو بھی کرنا، ہم پھر آپ کو آ کے لے جائیں گے۔ وہ چاروں بھائی ایک ساتھ تھے، جدے واپس جا رہے تھے، ایکسیڈنٹ ہوا، چاروں شہید ہو گئے۔ چاروں، کہنا تو میرے لیے بھی بہت آسان، سننا تمہارے لیے بھی آسان، جس کے چار بیٹے جوان اس طرح، لیکن ایمان والا، ان اصابت سرا شکر و ان اصابت ضرا صبر، ناگوار حالات میں صبر سے کام لیتا ہے، نعمتوں کی بوچھار میں اللہ کا شکر گزار بنتا ہے۔ یہ چار بھائی شہید ہو گئے، ان کے ابا حرم شریف میں تھے، کسی نے آ کے خبر دی کہ وہ آپ کے بیٹے آپ کو چھوڑ کر جا رہے تھے، واپسی میں حادثہ ہوا اور چاروں شہید ہو گئے۔ تو انہوں نے کوئی شور اور پٹنا اور رونا اور چکھنا اور چلانا نہیں، صرف ایک جملہ زبان پر، قدر اللہ، قدر اللہ ما شاء فعل، اللہ کی تقدیر تھی، جو اس نے چاہا وہ کیا، میں کیا دخل دے سکتا ہوں۔ تو ہمارے حضرت جی رحمت اللہ علیہ فرماتے تھے کہ جو اللہ کو اللہ مانتا ہے، قرآن کو اللہ کی کتاب مانتا ہے، مرنے کے بعد دوبارہ زندہ ہونے کو مانتا ہے، محمد الرسول اللہ صلی اللہ علیہ وسلم کو اللہ کا نبی برحق مانتا ہے، ہمارے حضرت جی فرماتے تھے کہ اس ایمان والے کے لیے کوئی مسئلہ، کوئی سمسیا، کوئی پرابلم پہاڑ کے برابر ہو تو تقدیر پر ایمان کی وجہ سے پہاڑ رائے کا دانا بن جاتا ہے۔ نہیں، اللہ نے یہی کہہ دیا تھا، اللہ ہی نے کیا, اللہ کی طرف سے ہے, وہ گھبراتا نہیں. اور جب تقدیر پر ایمان نہیں ہوتا, اللہ کو اللہ کرنے والا کہ اللہ ہی کرنے والے ہیں, جب یہ اندر نہیں ہوتا تو پھر کتنے شکوے اور شکایت, یوں ہوا وہ ہو گیا وہ ہو, تو تیرے چیخنے چلانے سے اور تیری شکایتوں سے نظام بدل جائے گا, ہوگا تو وہی. اسی لیے حضرت آدم اور اما حوا علیہ الصلوۃ والتسلیمات 40 سال تک روئے. ایک دن اللہ نے ان کی دعا قبول کی, روتے روتے حرم شریف میں آئے, کعبے کا طواف کیا, 2 رکعت نماز پڑھی اور اس کے بعد یہ دعا مانگی, اللہ پاک آپ ہم کو دیکھ رہے ہیں کہ ہم کہاں ہیں, آپ ہم جو کچھ بول رہے ہیں وہ آپ سن رہے ہیں, ہم اپنی جو چوک ہم سے ہوئی, جس دانے کے کھانے کو بنا کے ایسا کھا لیا ہم سے چوک ہوئی, ہم معافی مانگتے ہیں, اس کو معاف کر دیجیے, اور ہماری ضرورت کیا ہے وہ آپ ہم سے زیادہ جانتے ہیں, ہماری ضرورتوں کو پورا کر دیجیے. اور اس کے بعد پھر یہ کہا, اے اللہ آپ کی ذات و صفات پر وہ ایمان دے دیجیے جو میرے دل کے رگ و ریشے میں رچ بس جائے. جیسے سفید کپڑے کو رنگتے ہیں, کپڑا بالکل سفید ہے, اس کو ہرا رنگ دینا ہے, لال رنگ دینا ہے, کالا بنانا ہے, تو جب رنگ میں اس کو بار بار ڈبکیاں دیتے ہیں تو وہ رنگ اس کپڑے پر ایسا چڑھتا ہے کہ اس کے تار تار میں رنگ گھس جاتا ہے نا. کوئی جس نے کبھی نہ دیکھا ہو اس کو, وہ سوچ بھی نہیں سکتا کہ یہ کپڑا پہلے سفید تھا, ایسا کال ہوتا. اے اللہ آپ ہی سب کچھ, آپ ہی سے سب کچھ, کوئی کچھ نہیں, کسی سے کچھ نہیں, یہ یقین میرے دل کی کہ رگ و ریشے میں اتار دے اور یہ سچا یقین دے دے. اور یقین کہ جو تو نے لکھا ہے وہی ہوگا, وہی ہوگا, وہی ہوگا. وَيَقِينًا صَادِقًا حَتَّى أَعْلَمْ أَنَّهُ لَا يَصِيبُ إِلَّا مَا كَتَبْتَ لِي, کہ ایسا سچا یقین ہے کہ وہی ہوگا جو تو نے میرے لیے لکھ رکھا ہے. یہ دعا مانگی تھی ابا اما کی, پہلے دن کی یہ دعا ہے. لیکن ہم لوگ دعائیں سیکھتے نہیں ہیں, جب یہ دعا مانگ کے فارغ ہوئے تو اللہ پاک نے وحی بھیجی آدم اور حوا علیہ الصلوۃ والسلام, تمہاری دونوں دعائیں قبول, تمہاری یہ پوری دعا قبول. اور اتنا ہی, چونکہ تمام انسان آپ کی اولاد ہے, انسان کا اولاد آدم ہے نا, سب آدم علیہ السلام کا اولاد ہے, آپ کی بھی قبول اور آپ کی اولاد جب مانگے گی تو ان کی بھی قبول. ہم کو تو دعا کا راستہ بتایا ہے, ہم کیا کہے دولت سے یوں ہو جائے گا, کھیت سے یوں ہو جائے گا, پیسوں سے یوں ہو جائے گا. اسی لیے میں نے کہا تھا کہ اللہ پاک نے ہر چیز کا جوڑا بنایا ہے, اسی میں حکم ایک دیا, بیمار ہو, تندرست ہو, مالدار ہو, غریب ہو, سفر میں ہو, حضر میں, ففروا الی اللہ, دوڑ لگاؤ اللہ کی طرف. کہ جو بندہ جس وقت جہاں جس حال میں ہے یہ معلوم کرے اس حال کا اللہ کا حکم کیا ہے, اس حکم کو پورا کرنے کے لیے محمد رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ کیا ہے. یہ یہاں بھی کامیاب ہے یہاں, اسی لیے حکموں والی جو زندگی جیئیں گے اللہ نے کیا وعدہ کیا دنیا میں, آخرت میں جو جنتیں اور پوشاک اور کھانے اور سونے اور نعمت وہ تو وہیں جا کے دیکھیں گے, یہاں وعدہ کیا من آمن وعمل صالحا من ذكر أو أنثى وهو مؤمن فلنحيينه حياة طيبة. مرد ہو یا عورت ہو جس نے یہ طے کر لیا ایمان اللہ پر اللہ ہی سب کچھ اسی سے سب کچھ, جب وہی سب کچھ ہے تو اسی کی ماننی ہے, جب اللہ کو مانا ہے تو اللہ کی ماننا ہے, ہر قدم پر معلوم کرتا ہے. ایک طرف تو یہ حکم پورا کر رہا ہے اور یہی حکم اس کی روح کی غذا بن رہی ہے, وہ روح نورانی اور پاکیزہ بنتی جا رہی ہے. اب اللہ وعدہ کا کیا کرتے ہیں, جو یہ دو چیزیں کرتا ہے, ایمان اللہ کی ذات و صفات پر اور ہر وقت جہاں بھی جس وقت بھی ہے حکم اللہ کا طریقہ نبی کا. اللہ فرماتے ہیں فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, اس دنیا کی چند روزہ زندگی ہم اس کی زندگی خوشگوار بنا دیں گے. کیا مطلب؟ اللہ جزائے خیر دے علماء کو, مفسرین کو, اس کو بھی اچھی طرح بیان کیا اور واضح کیا کہ خوشگوار زندگی کیا, کہ سب سے پہلا انعام ایمان اور اعمال حکموں والی زندگی جینے والے کو سب سے پہلا انعام اللہ پاک دل کا سکون اور چین دیں گے. ایک دوسرا انعام وہ جتنے بھی اسباب اس کے پاس ہے, دنیا میں تو اسباب ہے, فیصلے اللہ کے, اسباب بندوں کے پاس, چھوٹی دکان بڑی دکان, چھوٹا کھیت بڑا کھیت, تھوڑے پیسے زیادہ پیسے, یہ تو انسانوں کے پاس. ان کے دوسرا انعام یہ کہ جس کے پاس جو اسباب ہے اس میں اللہ پاک برکت ڈال دیں گے, کہ بغیر برکت والے لاکھوں سے وہ کام نہیں ہوں گے جو اس برکت والے ایک روپیے سے اللہ پاک اس کے کام بنا دیں گے. میری بات سمجھ رہے ہو؟ میری بات سمجھ رہے ہو؟ پہلا انعام دل کا سکون, دوسرا انعام اسباب میں برکت, اور تیسرا انعام دعا میں قبولیت. خود اس نے کہا مجھ سے مانگو ادعونی استجب لکم, اللہ سے بڑھ کر سچا کون, وہ خود کہتا ہے مجھ سے مانگو میں دوں گا. یہ تو دنیا میں, اور آخرت میں کیونکہ وہی بدلا بھی ہے. اسی لیے میرے دوست کہتے ہیں کہ زندگی چند دنوں کی ہے اور یہ دو پہلوان ہر آدمی کے درمیان ہے, تاجر ہو, ڈاکٹر ہو, مولوی صاحب ہو, جوان ہو, یہاں رہتا ہو, دنیا کے کسی ملک میں رہتا, ہر انسان یہ دو چیزیں, جسم اور روح, جسم اور روح, جسم کی غذا یہ ساری چیزیں ہیں اور روح کی غذا قرآن ہے. جو اور یہ آپ سب جانتے ہو, جیسے کہیں بہت بڑا پانی کا بند ہے اور وہاں سے لوگ اپنے کھیتوں میں پانی لینا چاہتے ہیں, تو بند کی جگہ سے لے کر کے اپنے کھیت تک اس کو کینال بنانی پڑتی ہے نا, نہر بنانی پڑے گی نا, تاکہ وہ بند کا پانی وہاں سے نکل کر اس کے کھیت تک آئے. اور جب کھیت میں آتا ہے بادام کو, چرگنوں کو, انگور کو, مکائی کو, چاول کو, گیہوں کو, مولی کو, گاجر کو, جتنا اس کھیت میں سب کو وہ پانی ملتا ہے اور یہ باغ ہرا بھرا ہو جاتا ہے. اس باغ کے گھر والے بھی اس کی چیزوں سے فائدہ اٹھاتے ہیں اور اس کے ساتھ اس باغ کا پھل دنیا میں ایکسپورٹ ہوتا ہے, کیونکہ قرآن بہرے بے کنار لائن قدر عجائب ہو, قرآن کے عجائب ختم نہیں ہوتے, اتنا گہرا سمندر ہے وہ اللہ کا کلام ہے, وہ اللہ کی مدد ہے, اللہ کی طرف سے برکتیں, اللہ کی طرف سے عزتیں, وہ ساری اس کے قبضے میں ہے. اب وہاں وہ قرآن ہماری زندگی میں آ جائے, تاجر تجارت کے حکموں کو سیکھے اور اپنی تجارت میں اس کو نافذ کرے, تندرست اپنی تندرستی کی شریعت سیکھے قرآن کا حکم کیا ہے, بیمار اس لیے کہ سب کے لیے دیا ہے قرآن, تو ہدل للناس جو آدم کا بیٹا جو ہوا کی بیٹی جہاں جس وقت جس حال میں ہوں گے قرآن ان کی رہبری کرے گا. اس لیے کہتے ہیں قرآن پر ایمان, قرآن کی تلاوت, قرآن کو صحیح پڑھنا, قرآن سیکھنا, قرآن کا پیغام سمجھنا اور اپنی ذات میں اس کو جگہ دے کر پھر اس کی تبلیغ کرنا. کیونکہ حضور پاک صلی اللہ علیہ وسلم کو اللہ پاک نے کہا بلغ ما انزل الیک, آپ خود بھی عمل کریں گے اور جو کچھ آپ پر اس کی تبلیغ. ہمارا یہ کام جو ہے وہ صرف پانچ کاموں کا کام نہیں ہے کہ پانچ کام پانچ نہیں, یہ تو الگ بات ہے. یہ چار مہینے چلا مہینے کے تین دن صبح شام کی تسبیحات یہ تو الگ بات ہے. اصل تو پورا قرآن, اب قرآن میں جتنا حلال و حرام جس سے اللہ راضی ہوتے ہیں جس سے اللہ ناراض ہوتے ہیں وہ پورا قرآن پوری امت کے تمام تاجروں, کاشتکاروں, مالداروں, غریبوں, جوانوں, بیماروں, تندرستوں, مردوں, عورتوں, ہر طبقے میں 100% قرآن پوری امت میں زندہ ہو جائے, یہ اس کی محنت ہے. اس کے لیے محنت ہے. اسی لیے کہا کہ تمام نبی اور تمام پیغمبروں کو اللہ پاک نے ہدایت کی محنت کے لیے بھیجا. قرآن خود الناس تمام انسانوں کے لیے, تمام انسانوں کی ہدایت اس قرآن میں چھپی ہوئی ہے. اب جو جتنی اس راستے کی محنت, یہ وہ محنت جیسی نبی نے کی, حضور پاک صلی اللہ علیہ وسلم نے, یہ 13 سال تک مکے میں, 10 سال تک مدینے میں, اور حالات بہت آئے, گھر والوں نے کتنا ستایا, آپ کے راستے کیسے روکے, راستے میں کانٹے بچھائے, گلے میں پھانسے ڈالے, یہاں تک کہ قتل کی اسکیمیں بنائی. لیکن چونکہ حضور پاک صلی اللہ علیہ وسلم نے کہا تھا, ایک کچھ آئے قریش کے لوگ, آپ جو کہتے ہیں آپ کو کیا چاہیے, آپ کو دولت چاہیے, دولت ہم اکٹھی کر دیتے ہیں, آپ بڑا بننا چاہتے ہیں, سرداری چاہتے ہیں, ہم آپ کو سردار بنا لیتے ہیں, ہم آپ کو حسین لڑکیاں چاہیے, سارے عرب. جب وہ ساری اپنی کہہ چکا تو حضور اکرم صلی اللہ علیہ وسلم فرمایا, کہہ چکا, تیری اپنی بات کہہ چکا, سن, اللہ نے مجھے جس کام کے لیے بھیجا ہے, تو دنیا کس چیزوں کو کہہ رہا ہے, آسمانی دنیا میں جا کر ایک ہاتھ میں چاند اور ایک ہاتھ میں سورج لا کر رکھ دے تو پلک جھپکنے کے برابر میں اپنی اس محنت اور اپنی اس دعوت اور اپنے اس کام سے رک نہیں سکتا, چاہے اس کے لیے مجھے جان دینی پڑے. ہمیں اور آپ کو اور جس نے کلمہ پڑھا ہے, ایک ایک بچے کو حضور پاک صلی اللہ علیہ وسلم اس کا وارث بنا کر گئے. ہم اس لیے ہمارا اصلی کام تو یہی ہے, نبی کے کام کو اپنا کام بنانا, ایمان, ایمان کی دعوت, نمازوں کو اہتمام سے پڑھنا اور سیکھنا, صحیح کرنا اور نماز کی دعوت دینا, اللہ کے حکموں کو سیکھنا, تاجر اپنے سیکھے, ڈاکٹر اپنے سیکھے, جوان اپنے, ہر ایک کی شریعت ہر ایک کے لیے احکامات الگ الگ ہیں اور وہ اس کی دعوت دے. مجھے کیا کیا تمہیں سناؤں, ایک مرتبہ جدے میں ایک بہت بڑا ہسپتال, وہاں دو ڈاکٹر تھے مصر کے, دوستی ہوئی, وہ یہاں بھی آتے تھے حضرت جی رحمت اللہ علیہ کے بہت محبت کرنے والے. انہوں نے بتایا کہ مریض ہوتے ہیں اور ایسے کہ بالکل جیسے آخری وقت ہے اور مر رہے ہیں, لیکن ان کا ذہن ان کی جیبوں پر نہیں تھا, ان کی نظر ان کی جیبوں پر نہیں, ان کی نظر یہ تھی کہ یہ مرتے مرتے کم سے کم یہ مرے گا, اگر بغیر ایمان کے مرے گا تو کس جہنم میں جائے گا. تو اس کو بہت پیار سے, حکمت سے, کتنے لوگوں کو, میرے دوست اور بزرگوں, اللہ نے ہم کو مبارک دین دیا ہے, ایک ہماری روح اور ایک ہمارا جسم, یہ جسم مٹی کا ہو جائے گا. اسی لیے مولانا شریف صاحب رحمۃ اللہ علیہ فرماتے تھے, نماز میں قیام میں دیکھنے کو کہاں کہاں, سجدے کی جگہ, कि सज्जे की जगह में क्या है लमे बैठे तुम कि नहीं खड़े हो तो क्या चाहे तुम जैसी पर्सनालिटी के हो और तुम जैसे जितने बड़े संतोष के हो वो मटकी है उसी से बने हो उसी में जाना है। फरमाते थे पहले सज्जे में ये सोचो दूसरे सज्जे में कि बस ये गया और मुझे इसी मट्टी में आना है और दो सज्जों के बीच में जितनी देर बैठते हो ये दुनिया की जिंदगी इतनी थोड़ी सी है इस थोड़ी सी जिंदगी में असल मुझे वो हमेशा हमेश की आखिरत वो हमेशा हमेश की कि आखिरत जो है उसको उसको जवाल नहीं है। दुनिया जितनी चाहे चमके दमके जितनी उछले कूदे एक दिन खत्म है ये फानी है आखिरत हमेशा के लिए। इसीलिए दोस्तों ये नहीं कहते कि कारोबार छोड़ दो बच्चों को यकीन खाने में डाल दो और कोई धंधा रोजगार नहीं हम फरिश्ते नहीं हैं हम तो इंसान हैं हमारे साथ ये सारे लगे लेकिन दीन इतना सीखना है ईमान इतना बनाना है अल्लाह का खौफ अपने दिलों में इतना पैदा करना है कि जो अल्लाह की नाफरमानियों से बचाए अल्लाह की मुलाकात का शौक कि हर वक्त इस हुक्म से अल्लाह राजी होंगे इस तरह के सज्जे से ये तस्वीर से और चार महीने लगाने से चिल्ला लगाने से किसी भाई की नमाज सही कराऊंगा किसी भाई कि हर वक्त आदमी ये सोचे तो उसके अंदर आमाल का शौक और रगबत पैदा होती है। और ये सब जानते हो आदमी को जिस चीज का शौक लगता है हजरत सलमान फारसी रजी अल्लाह तआला का नाम सुना है ओ अरे बोलो ना वो उनका पूरा खानदान आग की पूजा करने वाला था वो भी पूजा करते थे अल्लाह की शान। तो वो वहां का जो पादरी था उसके पास वो मरा था दूसरे पादरी के पास दूसरे के पास गए तीसरा पादरी भी ऐसा है तो इन्होंने कहा कि भाई ये एक मरा दूसरा और तुम भी मर रहे हो मरना तो सबके साथ है तुम्हारे बाद फिर हम कहां जा रहे हैं। मुझे याद है बहुत छोटा था लेकिन जब कोई आदमी अपनी कोई परेशानी रोता था तो हमारे जिम्मेदार और पुराने साथी बेझिझक उससे कहते थे तुम बिस्तर बांध चिल्ले में जा अल्लाह तेरी मदद करेंगे और लोग उसी पर कितने चार चार महीने और चिल्ले तो हजरत सलमान फारसी ने उससे पूछा कि तेरे बाद फिर कहां जा रहे हैं तो उस तीसरे पादरी ने कहा कि वो नबी आखिरुल जमान जिनकी तमाम नबियों और पैगंबरों ने पेशींगोई की है वो आने वाले हैं उनके आने का वक्त करीब हो गया है। कहां आएंगे वो कि वो तो अरब में आएंगे अब ये ईरान में थे हुजूर मक्के में और अरब में लेकिन आदमी को जब किसी चीज की लगती है ना जिसको लगती है वो लगता है जिसको जिसको जिस चीज की लगती है वो उसके पीछे पड़ता है। हजरत सलमान ने तय कर लिया क्या तो मुझे नबी आखिरुल ज़मान सल्लल्लाहु अलैहि वसल्लम के पास है कहां ईरान कहां अरब एक काफिला जा रहा था भाई तुम लोग कहां जा रहे हो कि हम तो अरब जा रहे हैं मैं चल सकता हूं हो जाओ आ जाओ। जब जमातें अच्छी तरह 24 घंटे काम करती है और उनके जरिए ईमान का आमाल का सच्चाई का माहौल बनता है तो लोगों के मुंह में ऐसे पानी आता है जैसे अच्छे फलों को देखकर पानी आता है कि यार ये खजूर है ये सेब अरे ये केले ओहो ये अमरूद मुंह में पानी आता है। फिर जब सच्चाई अमानदारी अल्लाह का खौफ हर एक की जान माल इज्जत आबरू की हिफाजत जब ये माहौल बनता है तो लोगों के मुंह में पानी आता है। हजरत सलमान उनके साथ हो गए रास्ते में उनका सारा वो सामान खत्म हो गया तो उनका भाई कोई चीज बेचो जरूरत का इसको बेच दो तो हजरत सलमान फारसी को एक यहूदी के हाथ बेचा यहूदी ने उनको काम पे लगाया खजूर के दरख्तों को पानी देना खजूर तैयार हो जाए तो एक दिन वो बागुराले का चचाजाद भाई आया और बहुत हमेशाएं बक रहा था तो इसने पूछा कि क्या बात है, अरे क्या बात है क्या बताऊं, यहाँ एक आदमी है वो कहता है मैं अल्लाह का नबी हूँ और लोग उसके चारों तरफ बैठे हुए हैं। हजरत सलमान तो ऊपर दरख्त है खजूर अवतार। हाँ तो इसका मतलब यह है कि मैं बहुत करीब पहुंच रहा हूं। उतरे तो उन्होंने उसको उस तीसरे पादरी से पूछा था कि भाई अगर पहुंच भी जाऊं तो मैं कैसे पहचानूंगा, कोई निशानी कोई आलामत? तो उस पर उस पादरी ने कहा था कि तीन बातें हैं, सदके का वो माल नहीं खाते, हदिया कबूल करते हैं और उनके शाने पर खत में नबूवत की मोहर एक गोश्त की बोटी की सी उठी हुई है। हजरत सलमान उतरे, इससे कहा मैं थोड़ा नए काम करो। फिर एक मौका मिला तो थोड़ी खजूरें लेकर गए। हजरत अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमाते, सहाबा भी थे। अरे आप लोग मुसाफिर हो, दूर से आए हो, ये मेरे पास थोड़ी सी सत्तर की खजूरें। आपने फरमाया नहीं, हम सत्तर की खजूरें नहीं खाते। हजरत सलमान को तो यकीन हो गया कि यही है, यही है। आदमी जिस चीज की तलाश में लगता है ना, ये सब उसको मिलती है। जो नौकरियां तलाश करते हैं, जो पैसे तलाश करते हैं, जो पता नहीं क्या क्या, वो नाजायज नहीं, हराम नहीं है, लेकिन शरीयत सुन्नत की हद में रहते हुए हलाल हराम की तमीज के साथ। दूसरी मर्तबा हदिये की खजूरें लेकर गए तो आपने कबूल फरमा ली, तो और ज्यादा पक्की हो गई, मोहर लग गई इस बात पर जो उसने बताई। अब इनको इंतजार था कि वो मोहर में कैसे देखूं, तो सब तो सामने बैठे थे और हजरत सलमान पीछे बैठ गए। हजरत अकरम सल्लल्लाहु अलैहि वसल्लम ने चादर ओढ़ रखी थी। अल्लाह तो अल्लाह है, बहुत मेहरबान रहमान और रहीम, कैसा माफ करने वाला और कितना आता करने वाला अल्लाह। क्या हुआ अब ये बेचैन है कि मोहर के अल्लाह ने हवा चलाई और जोर की हवा चली, हुजूर की चादर गिर गई, वो मोहर नजर आ गई। अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्नका रसूलुल्लाह। कहां से चले थे, कितने रास्तों में गुजरे थे और कैसी कैसी कठिनाइयां आई थी, लेकिन इनके इन इदश्तद्दत निकल बलवा फफक्किर फी अलम नशरा फयस्रुन बैन उसरैन इदा फक्कर्तहु फक्रा। हालात आते हैं तंगी के, तुर्शी के, बीमारी के, दुश्मनियों के, लेकिन हुक्म अल्लाह का, तरीका नबी का, नेमतों में शुक्रगुजारी। हालात तंगी के हों तो सबर, किसी से कोई शिकवा शिकायत नहीं, अल्लाह ही से कहना है। फिर अल्लाह हालात बदलते हैं। इन्हीं मदीने वालों के हालात अल्लाह ने कैसे बदले थे, जो मुर्दार खाते थे तीन बार खाने पर नहीं, पेशाब के लिए बैठे खड़खड़ की आवाज आई तो एक सूखा चमड़ा उसका टुकड़ा, भूख इतने दिनों की थी उस चमड़े पर लाकर पाक करके उसको जला के राख किया, फाका, ए अल्लाह तेरा शुक्र तूने मेरे खाने का इंतजाम कर लिया। लेकिन इन हालात में ईमान की मेहनत, जिस वक्त जो तकाजा आया, कभी बदर कभी उहद कभी खंदक कभी तकाजे आते रहे, सहाबे किराम रिज़वानुल्लाह अजमईन अपनी जान और माल के साथ किसी से कोई चीज मांगनी नहीं, यहाँ तक कि कोड़ा गिर गया तो वो भी चलने वाले से नहीं मांगा, नहीं अल्लाह के नबी ने मना फरमाया है सवारी से उतर के लिए। उस पर अल्लाह ने वो हालात बनाए कि आज तक मदीना मुनव्वरा की खजूरें दुनिया में कितने गई होंगी कोई सोच सकता है? और मेरे दोस्त और बुजुर्गो, हमारे में दो, एक रूह और एक जिस्म। ये जिस्म मट्टी का हो जाएगा, मसला सारा रूह का है, इसकी गिज़ा कुरान है, अल्लाह पाक उसका कलाम पाक और उसका रास्ता पाक, उसके रास्ते में नबी की मेहनत पाक, इन पाकों के साथ चलेंगे, इसके दरमियान चलेंगे। अल्लाह कुरान पाक को हमारी जिंदगी में करने के काम करने वाले बनेंगे, बचने की चीजों से बचने वाले बनेंगे, जमीन पर अल्लाह पाक की तरफ से वो इनामात दुआओं की कबूलियत चीजों में बरकत दिलों में इत्मीनान और आखिरत में के सकारात में इंतहाई आसानी, जैसे गुजरे हुए आटे में से बाल खींचा जाता है और इसे ही जैसे माँ की छाती से लगा हुआ बच्चा दूध पीते पीते सो जाता है, माँ की छाती निकल जाती है, तस्वीर पढ़ते पढ़ते लेटते हैं हाथ से निकल जाती है, इतनी आसानी से सकारात। और फिर क्योंकि जो आदमी मस्जिद में जमात की नमाज की पाबंदी करता होगा पांचों नमाजों की, उसके लिए खुशखबरी सुनाई है कि मरते वक्त फरिश्ता उसे कलमा तस्लीम करेगा। इसलिए दीन सीखना है, दीन पर चलना है, दीन की मेहनत करना है, इस काम को समझना है, सीखना है और इसके तकाजों पर जान अपनी माल अपना और वो भी अपना क्या होता अल्लाह का दिया हुआ है। मौलाना इलियास साहब रहमतुल्लाह अलैह फरमाते थे मुसलमान के पास जान माल उसकी अपनी है ही नहीं, वो तो अल्लाह की है, अमानत है, नेमत है और लगाने के लिए दीन है। इसलिए दोस्तों यूँ कहते हैं कि पूरा मजमा जिस सुकून के साथ बैठा है सुना है, अपनी रूहों को काला होने से बचाना है, दिलों को नापाक होने से बचाना है, दिल भी नूरानी रूहें भी नूरानी और पाक और अल्लाह का कलाम पाक जिंदगी में आ रहा हो, हुक्मों वाली जिंदगी जी रहे हो, नबी की सुन्नतों को सर चढ़ा रहे हो, हर चीज में हुक्म अल्लाह का तरीका नबी का, मरना है खुदा को मुंह दिखाना है, अपना जवाब देना है, इस ध्यान के साथ अपने पूरा मजमा सबसे पहले अल्लाह के साथ अच्छा गुमान, मैं जो करूंगा अल्लाह मेरी लाज रख लेंगे, अल्लाह ही से मेरी सारी उम्मीदें, इसलिए पूरे मजमे में नकद चार चार महीनों के लिए साथी खड़े होकर शोर ना हो, सिर्फ नाम लिखवाने वाले खड़े हों और अल्लाह का शुक्र महिमा बड़ा है, जिम्मेदारी बहुत सारे हैं तो वो अपने अपनी जगहों पर देखते रहे, अगर दूर हो यहाँ ना लिखा सकते हो तो वही साथी लिख रहे फिर इंशाल्लाह इकट्ठे कर लेंगे। अब खड़े होकर सबसे पहले पहल कौन करता है, माशाल्लाह माशाल्लाह खड़े होते रहे